समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामी छानेको नमस्कार। आदरणीय श्रोताहरू, मुलुकमा विकसित भएको पछिल्लो राजनैतिक परिस्थितिले अन्तत देशलाई ताजा जनादेशको बाटो नै अन्तिम विकल्प भएको सन्देश दिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक संघर्षको परिणाम स्वरूप अब पार्टीमा दुईवटा प्रष्ट धार देखा परेको छ। प्रधानमन्त्री केपी ओली पक्षीय भेला र फरक मत राख्ने अध्यक्ष प्रचण्ड पक्षीय भेलाले गरेका हिजोका बैठकका निर्णय हेर्दा अब पार्टी विधिवत विभाजनको अवस्थामा पुगेको छ। निर्वाचन आयोगले यसको वैधानिकताको परीक्षण गरी आफ्नो निर्णय पक्कै पनि छिटै दिनेछ। संसद विघटन पछिको परिस्थितिले राजनीतिक मात्र होइन अन्य कतिपय गैर राजनीतिक विषयहरूमा लाई पनि उजागर गरेको छ, जसका बारेमा आजको अन्तर्सम्वादमा हामी चर्चा गर्नेछौ। आम सर्वसाधारणको मनमा उब्जेका राजनीतिक सवालहरूको जवाब खोज्ने क्रममा आजको अन्तर्सम्वादमा हामी युवा संघ नेपालका अध्यक्ष समेत रहिसक्नुभएका पार्टीका प्रभावशाली युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार महेशजी, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
हजुर नमस्ते अनि धन्यवाद।
अब मुलुकको राजनीति एकाएक एउटा अर्कै मोडतर्फ लम्किएको छ भनौं। हामी अग्रगामी नै हुनुपर्छ भन्ने एउटा मान्यताले हरेक परिवर्तनलाई यसरी नै आत्मसात गरिरहेका छौं। अब संसद विघटन भइसकेपछि पार्टी पनि एउटा विधिवत रूपमा विघटन हुने प्रक्रिया आरम्भ भइसकेको छ। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षको हैसियतले बैठकको आयोजना गर्नुभयो र त्यसले एउटा ठोस निर्णय गरेर अगाडि बढ़ेको छ। 1,199 सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ। अर्को पक्षले पनि भेला आयोजना गरेको छ र आफ्नै किसिमका दावीहरू गरेका छन्। यो विकसित घटनाक्रमलाई एउटा युवा नेताको हिसाबले हामी के भन्न सक्छौं?
नेकपा एमालेको नौ महाधिवेशन पछाडि केपी शर्मा ओलीले अध्यक्षमा निर्वाचित भइसके पछाडि उहाँले समग्र मुलुकको समृद्धिको दिशामा जानको निमित्त कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरीसम्म कम्युनिष्ट पार्टीको बहुमत प्राप्त गर्ने कुरा अप्ठ्यारो छ र यसलाई एकताबद्ध बनाऊ र समृद्ध मुलुक निर्माणको निमित्त लामो समयदेखि राजनीतिक अभियानमा होमिएका सबै नेताहरूलाई योगदान दिने वातावरण बनाऊ भन्ने पवित्र उद्देश्यले पार्टी एकताको अभियान चलाउनु पर्यो। त्यो एकताको अभियान चलाइरहँदा आफूले एकता प्रक्रियामा पाउनुपर्ने धेरै अवसर र लाभहरूलाई लट्याउँदै साविक माओवादी जो वैचारिक रूपमा चाहिँ उसले उठाएका मूल्य मान्यताहरू नेपाली जनतालाई अस्वीकार गरिदिएको अवस्था थियो र साङ्गठनिक रूपमा पनि निकै कमजोर भएको थियो र जनमतका हिसाबले पनि 64-70 र 74 को जनमत हेर्ने हो भने दिन प्रतिदिन एकदम ओह्रालो लागेको अवस्थामा थियो र त्यो पार्टीलाई एकीकरणको दिशामा ल्याएर उहाँले जुन भूमिका खेल्नुभयो तर त्यसलाई कमरेड प्रचण्डले चाहिँ केपी ओलीको कमजोरी रूपमा स्वीकारेर आफ्नो एउटा सर्वसत्तावादी चिन्तन र उहाँको जुन त्यो क्रमभङ्गतावादी कार्यशैलीलाई देखाउँदै उहाँले साविक एमालेको माधव नेपाल र झलमल खनालहरूलाई प्रभावित गर्दै उहाँको विरुद्ध चौतर्फी षड्यन्त्रको जुन प्रयत्न गर्नुभयो जसको कारणले आउँदो महाधिवेशन चैतमा गरेर चैतसम्म चाहिँ नि समझदारी दुईटा अध्यक्षको समझदारीमा पार्टी चलाउने भन्ने वैधानिक व्यवस्थालाई उल्लङ्घन गर्दै प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउने र राष्ट्रपतिले समेत महाभियोग लगाउने र प्रचण्ड प्रधानमन्त्री बन्ने माधव नेपाल अध्यक्ष एकल अध्यक्ष बन्ने र झलना खनाल राष्ट्रपति बन्ने खालका चाहिँ पद भागभण्डा गर्दै जुन एउटा स्थिति सिर्जना भयो यो कुराको लामो श्रृङ्खला हामी राजनीतिको अन्तर्वस्तु बुझेका अलिकति आन्तरिक रूपमा सूचनाहरू राख्ने मान्छेको निमित्त यो ठुलो नयाँ विषय थिएन तर आम रूपमा चाहिँ संसद विघटन नयाँ विषय जस्तो हुन गयो र संसद विघटन चाहिँ नि एउटा अब लोकतन्त्रमा चाहिँ आवधिक निर्वाचन र जनताको मत लिने कुरा स्वाभाविक प्रक्रिया भएको हुनाले अब 5 वर्षमा हुनुपर्ने निर्वाचन चाहिँ 3.5 वर्षमा हुने स्थिति बनेर आम जनताले यसो डिसिजन गर्ने कुरा नि राम्रो हुन्छ न कि निश्चित अवसरवादी स्वार्थ र षड्यन्त्र बोकेका नेताहरूको हातमा राजनीति गयो भने फेरि पनि नेपालको राजनीति 56 सालदेखिको एउटा विकृति विसङ्गतिको जुन भडखालमा राखिएको थियो त्यस्तै स्थिति आउँछ। त्यही दौरानमा माओवादी युद्धदेखि लिएर शाही शासन समेत आएको स्थिति थियो. त्यो ढङ्गले केपिओले निर्णय गर्नुभयो. अब आज केपिओलीलाई प्रचण्ड चाहिँ एउटा पाहुना लाग्न आएको मान्छेले त्यही घरको छोरीलाई चाहिँ छोरी चेली बोकेर हिँड्ने र त्यसलाई प्रतिरोध गर्दाखेरि त्यो घरबेटले नै निकाल्न खोज्ने जस्तो जुन एउटा स्थिति आज प्रचण्ड कमिटीले चाहिँ नि सम्मान्य प्रधानमन्त्रीलाई नै पार्टीबाट हटाउने जस्तो जुन एउटा दुस्साहसित हास्यास्पद काम गर्नुभएको छ. स्वाभाविक ढङ्गले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहलाई जोगाउने र यसको नेतृत्व गरेर यो आन्दोलनले यो उचाइमा ल्याएको, किनभने हिजोको नेकपा एमाले त 64 सालमा त 33 सिटमा झरेर 17% लोकप्रिय मतमा झरेर नेकपाका तमाम नेता कार्यकर्ता चाहिँ नि विलय हुने हुन् कि पलायन हुने हुन् कि भन्ने एउटा गम्भीर सङ्कटमा गुज्रेको थियो हिजोको पार्टी. त्यो पार्टीलाई यो ठाउँमा ल्याउनको लागि उहाँले जुन भूमिका खेल्नुभयो, आज उहाँको भूमिकालाई अवमूल्यन गर्दै जुन खालका षड्यन्त्रको तानागुना बनिएको थियो, यो अवस्थामा चाहिँ उहाँले एउटा निर्णय लिनुपर्ने एउटा अवस्था आएको. मलाई लाग्छ केही समय यसले अन्यता सिर्जना गरेको होला, तर क्रमशः यो जनतालाई स्पष्ट पार्ने र निर्वाचनको माहौल बन्दै जाने स्थितिमा जाँदैछ र जान्छ भन्ने लाग्छ.
हजुर, जस्तो महेशजी होइन, जुन तिक्तता देखियो दुई अध्यक्षको व्यवस्थापन पछि, यद्यपि अब प्रथम अध्यक्ष म हुँ, त्यो कारणले गर्दाखेरि पनि जति पनि निर्णयहरू पछिल्लो समयमा पार्टीले अहिले गरिरहेको छ यो विधिवत हो भन्ने एकातिरको कुरा आयो, अर्कोतिर अब पक्ष विपक्षमा राजनीतिक मतहरू त अभिव्यक्त भइ नै हाल्छन्. प्रधानमन्त्रीज्यूले संसद भंग गर्नुभन्दा अगाडि अन्य विकल्पहरू पनि थिए, सायद ती विकल्पहरू फेस गर्नु पर्थ्यो कि सामान्य प्रधानमन्त्रीज्यूले भन्ने खालका तर्क वितर्कहरू पनि आएका छन्. के संकट र तिक्तताको एउटा चरम बिन्दुमै पुगेको थियो आन्तरिक रूपमा पार्टी?
प्रधानमन्त्रीले हामीलाई भेट्दा के भन्ने गर्नुहुन्थ्यो भने, मेरो त सम्पूर्ण समय चाहिँ यी भूपू प्रधानमन्त्री र भूपू अध्यक्षहरू समेत सकिने भयो. अब अमेरिका बेलायत जस्ता मुलुकले दुई दलीय व्यवस्था र दुई कार्यकाल भन्दा बढी प्रधान बस्न पाइँदैन भन्ने कुरा चाहिँ संविधानमै लेख्नुको पछाडि चाहिँ लामो लोकतान्त्रिक अभ्यासबाट धेरै अवसरवादी र चाहिँ नि स्वार्थी नेता जन्मेको कारणले त्यो विधिले नै उहाँहरूले फिक्स गर्नुभएको रहेछ. अब हाम्रो जस्तो देशमा अब 15 वर्ष अध्यक्ष भइसकेको छ माधव कुमार नेपाल, उहाँलाई फेरि अध्यक्ष चाहिएको छ. अब क्रमशः पर्दाहरू खुल्दैछ नि होइन, त्यस पछाडि अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशन डाक्ने भनेर भनिएको छ, तर त्यहाँ चाहिँ सरकारको विरुद्ध अविश्वासको प्रस्तावको रूपमा त्यो दर्ता भएको छ. त्यो पनि जब चाहिँ संसद सचिवालयमा त्यो पत्र गयो त्यसपछि चाहिँ त्यो कुरा एक्सपोज भयो होइन. र अब उहाँलाई तल आउने कुरा चाहिँ नि एउटा साथीले भन्थ्यो के अरे, एकदम मिल्ने साथीलाई चाहिँ नि अब मन पऱ्यो भने दिदी बहिनी दिन सकिन्छ तर श्रीमती दिन सकिन्न भन्थ्यो कि. अब यिनीहरूलाई कि प्रधानमन्त्री दिनुपर्छ कि अध्यक्ष नै दिनुपर्छ. त्यसो भएको हुनाले मुलुकमा 70 वर्ष पछाडि एउटा स्थिर सरकार बनाउने र सुशासनमा जाने एउटा परिस्थिति सिर्जना भएको छ. हिजो राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ र भित्तामा सबभन्दा धेरै राष्ट्रपतिको भावी राष्ट्रपति जनरल भित्ते राष्ट्रपतिको उपमा पाएका के अरे प्रचण्ड कमरेड, अनि प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने जगन्नाथ कमरेड र माधव कमरेड, उहाँहरूले उभिएर केपिओलाई हटाउने अथवा चाहिँ प्रधानमन्त्री 5 वर्ष खान चलाउन नदिने र अध्यक्षबाट पनि हटाउने, यत्रो कम्युनिस्ट आन्दोलनमा यत्रो योगदान गरेर आएको मान्छेलाई चाहिँ बडो अपमानित ढङ्गले र अराजनैतिक ढङ्गले हटाउने जुन प्रक्रिया उहाँले थालनी गरिसके पछाडि अब यो निर्णयमा पुग्नु बाध्य हुनुभएको. उहाँले भनेकै अवस्था स्थिति के हो भने, सरकार चल्न सकेन, पार्टी चल्न सकेन, एकता प्रक्रिया अगाडि बढ्न सकेन र फेरि 56 पछाडिको श्रृङ्खला हामीले देख्यौँ नि 56 सालमा सिङ्गापुरमा गएर सांसदहरूले सिसा पढे के गरे, किनबेचको प्रक्रिया सुरु भयो, सुर्केस्टार लेनदेन भए, बजेरो काण्ड भए, अनेक खालका चाहिँ सुरा सुन्दरी काण्डदेखि लिएर अनेकहरू काण्डहरू भए. अब यो इतिहासको यो एउटा विकृतपूर्ण परिस्थितिलाई चाहिँ म दोहोरिन दिन्न. त्यसो भएको हुनाले जनता नै न्यायाधीश भएको हुनाले म जनतामा जान्छु भन्नुभयो. अब जहाँसम्म संविधानमा हामीले हिजो एकदम राजनीतिक स्थिरता नभएको, एकदम चाहिँ सत्ताको चलखेल बढी भएको कारणले सकेसम्म नयाँ वैकल्पिक सरकार बन्ने स्थिति हुँदासम्म चाहिँ हामीले यसलाई चाहिँ नि जोगाउनुपर्छ भन्ने नै संविधानको भावना हो. प्रधानमन्त्रीजीले मलाई जहाँसम्म लाग्छ प्रमुख प्रतिपक्षीय दलका नेताहरू अन्य प्रतिपक्षीय नेताहरू आवश्यक सबै ठाउँमा निर्वाचन आयोगदेखि सबै ठाउँमा परामर्श गर्नु भएकै छ. अब मलाई लाग्छ नेपाली काङ्ग्रेसले पनि यो द्वन्द्व र यो सत्ता निष्ठाको श्रृङ्खलामा नजाने निर्वाचनमा जाने विधि नै उचित हुन्छ भन्ने उसले पनि म्यान्डेट मलाई जस्तो लाग्छ सहमतिमै यो कुरा भएको छ। अब यो बाहिर औपचारिकताको लागि त विरोध गर्नुपर्ने एउटा बाध्यता हिजो हिजो काङ्ग्रेसको बैठकमा पनि हामीले छनौट देख्यौँ। अब हामी कानुनी प्रक्रिया अवलम्बन गरौँ उसमा नजाउँ भनेर सभापतिजीले भन्नु भन्ने कुरा मिडियामै आएको छ, सडकमा नजाउँ भनेको। त्यस भएको हुनाले अब निर्वाचनमा जाने कुरा नै सबैको लागि उचित हुन्छ र यो पार्टीको शुद्धिकरणको अभियान भनेको पनि जनताले निर्वाचनबाट गरिदिने हो। जसरी एउटा बागमतीमाको फोर्स चाहिँ तपाईँको बग्दै 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 जाँदा यता रौतहटमा आइसके पछाडि सर्लाहीमा आइसके पछाडि त्यो एकदम सफा बागमती बन्छ। जनताले दलहरूभित्र देखेको विकृति विसङ्गति के हो, यहाँभित्रको समस्या के हो जनताले बुझेको छन् र नेपाली जनता एकदम विवेक पुऱ्याएर डिसिसन गर्न सक्ने भएको हुनाले मलाई लाग्छ निर्वाचन भनेको जनताले फैसला गर्ने लोकतन्त्रको सबभन्दा उत्तम विधि हो। यो कुरालाई चाहिँ सबैले चाहिँ आत्मसात गर्नुपर्छ भन्ने लाग्छ मलाई।
हजुर, भनेपछि प्रधानमन्त्रीज्यूले कुनै किसिमका चाहिँ अब गैर राजनीतिक त नभनौ होइन, अब विपरीत बाटोबाट सत्ता हत्याउने काम भन्दा त जनताकै बीचमा जाउँ, फ्रेस म्यान्डेट लिउँ, युवाहरूलाई अग्रसर हुनु पर्यो, अब हामी एक किसिमको चाहिँ राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जुन लागिरहेका थियौं त्यो पूरा गर्न सकिएन, त्यसकारण समझदारी गर्नुभन्दा सिधै जनतामा जाउँ भनेर जसरी प्रधानमन्त्रीज्यूले निर्णय लिनुभयो त्यसको पृष्ठभूमिको त हामीले चर्चा गरि नै हाल्यौं। अब कानूनविदहरू संविधानविदहरूको तर्क, एउटा राजनीतिक घटनाक्रम भएपछि पक्ष विपक्षमा तर्क आउने त एउटा स्वाभाविकै भयो। संविधानको अहिलेको विद्यमान प्रावधानले कहीँ कतै अदालती प्रक्रियाबाट कानूनी प्रक्रियाबाट फेरि यसलाई पुनस्थापित गर्न सकिन्छ कि भनेर पनि एक थरी पक्षले चाहिँ वकालत गरेको देखिन्छ, उहाँहरूलाई के जवाफ दिन सकिन्छ?
अब यसमा चाहिँ दुईटा दृष्टान्त दिन्छु। जस्तो गिरिजा प्रसाद कोइरालाले त्यतिखेर 68 सालमा प्राप्त गरेको बहुमतको सरकारमा उहाँहरूको पार्टीभित्र गम्भीर समस्या आइसके पछाडि 36 व्यक्तिहरूले संसदमा चाहिँ उहाँलाई असहयोग गरेपछि 74-36 भन्ने एउटा चाहिँ भनाइ पनि रह्यो र उहाँले संसद विघटन गर्नुभयो र अदालतले त्यसलाई अनुमोदन गरिदियो। त्यस पछाडि जनताले फैसला गरे, कङ्ग्रेसलाई अलि साइजमा राख्नु पर्यो, एमालेलाई अलिकति स्थान दिनु पर्यो भनेर मनमोहन अधिकारीको सरकार बनेर त्यो सरकार निकै लोकप्रिय भएर नेपालमा एउटा विकासको चाहिँ व्यापक अभियान, चाहे आफ्नो गाउँको मनोकायको, चाहे वृद्ध बच्चा, चाहे सुकुम्बासीको समस्या समाधान गर्ने असङ्ख्य कार्यक्रम त्यसले ल्यायो होइन। अब त्यही परिघटना मनमोहन अधिकारीले परिसके पछाडि माधव नेपालले उपप्रधानमन्त्री हुनुहुन्थ्यो, माधव नेपालले नै त्यतिखेर मनमोहन अधिकारीलाई सल्लाह दिएर संसद विघटनको प्रक्रियामा जानुभयो। आज माधव नेपाललाई फरक ढङ्गले यहाँ प्रस्तुत भइरहनु भएको छ। अनि मनमोहन अधिकारीको सरकारले त्यतिखेरको प्रधान न्यायाधीश विश्वनाथजीले चाहिँ त्यो मध्यावधिको निर्वाचन अथवा त्यो संसद विघटनलाई अनुमोदन गरिदिनु भयो। त्यस पछाडि तपाईँ घटनाक्रम विश्लेषण गर्नुभयो भने यति धेरै विकृति विसङ्गतिहरू देखियो कि कहिले चाहिँ नि सूर्यबहादुर थापालाई कहाँले च्यापेर प्रधानमन्त्री बनाएको छ, लोकेन्द्रबहादुर चन्दैरा के अरे उयोले एमाले च्यापेर चाहिँ प्रधानमन्त्री बनाएको छ, राप्रपा एउटा प्रतिगामी शक्ति हो र भर्खरै आन्दोलनबाट आएको हुनाले उसले स्थान दिनु हुँदैन भन्ने आम जनमत हुँदा हुँदै पनि त्यो खालको स्थिति बन्यो। मन्त्रीमण्डल 48 सदस्यसम्म बन्यो, सारा सांसदहरूले पजेरो किनेर त्यो भन्सार सुविधाबाट प्राप्त गरेका पजेरहरू ठुल्ठुला व्यापारी व्यवसायहरूलाई बेचेर जाने, आर्थिक लाभ लिने होइन, सत्ता किनबेचका अनेक श्रृङ्खला हुने, कोहीले मन्त्री पद दिएको छ, कोहीले विदेशको अफर गरेको छ, कोहीले ठुल्ठुला 5-star होटलमा राखेको छ। त्यो कारणले गर्दा माओवादीको युद्ध त्यही दौरानमा फस्ट आयो, नेकपा एमाले त्यही दौरानमा फुट्यो, धेरै एमालेका साथीहरू माओवादीमा गएर प्रचण्ड गभर्मेन्टले धेरै पूर्व एमालेका साथीहरूलाई सहीद बनाउनु भयो। अब अहिले पनि उहाँले पूर्व एमालेका साथीहरूलाई धेरैले लिएर गएर राजनीति सहित बनाउने एउटा वातावरण क्रमशः बन्दैछ र त्यो श्रृङ्खला दोहोऱ्याउन नदिनको लागि अदालतले जनताको मतमा जानको लागि चाहिँ साथ दिनुपर्छ होइन। अब शाही सत्ता पनि त्यही बेला सुरु भयो, अब शाही सत्ताका असङ्ख्य श्रृङ्खला र कुनै नगरमा रेडियो बन्द भए, टिभी बन्द भए, समाचार भन्न छोडे, सडकमा सानो गल्ती गरे बाबत कक बन्नुपर्ने स्थिति आयो, लोकतन्त्र नै किरहरण भएको अवस्था रह्यो लामो समयसम्म। फेरि हामीले 62-63 आन्दोलन गरेर यो साइजमा ल्याउनु पर्यो होइन, खिला राजनीतिक सरकारदेखि लिएर त्यो श्रृङ्खला नदोरियोस् भनेर केपी शर्मा ओलीले यो निर्णय गर्नुभएको हो। अब संविधानले चाहिँ 67 संविधान हेर्दाखेरि नयाँ वैकल्पिक सरकार बन्ने अवस्था भएसम्म संसद विघटनमा जानु हुँदैन भन्ने छ। अब दुई तिहाई भोट गरेको प्रधानमन्त्रीले नै संसद विघटनको प्रक्रिया अगाडि बढाइसके पछाडि नयाँ वैकल्पिक सरकार बन्ने अवस्था छैन, किनभने प्रचण्ड कमरेडले रामचन्द्र कमरेड के रामचन्द्र पौडेल शेरबहादुर देउवाज्यू कहाँ जाँदा उहाँले चाहिँ नि हामी कम्युनिस्ट पार्टीभित्र चलखेल गरेर केपी ओलीको सत्ता हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन हाम्रो साथ हुँदैन भनेर चाहिँ स्पष्ट ढङ्गले उहाँले क्लियर गरिदिनुभयो। म यसपालि चाहिँ विशेष गरेर सभापति शेरबहादुर देउवालाई चाहिँ म किन रेस्पेक्ट गर्छु भने सत्ता लिप्साको खेलमा उहाँहरू लाग्नु भएन र विश्वप्रकाशजी गगनजी जस्ता युवा नेताहरूले पनि धनराज गुरुङ जस्ता युवा नेताहरूले पनि हामी चाहिँ पाँच वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट हो, त्यस भएको हामी सत्तामा जानु हुँदैन भने जुन दबाब सिर्जना गर्नुभयो यति भइसकेको पछाडि नयाँ सरकार बन्ने सम्भावना देखिएन। विगतमा जसरी मधेसवादी दलहरू सत्ताको लागि चाहिँ दौडधुप पनि गर्थे यसपालि उहाँले पनि सत्तामा कहीँ कतै लोभ देखाउनु भएन। यो सबै परिस्थिति हेर्दाखेरि चाहिँ सदनमा नयाँ सरकार बन्ने विकल्प बाँकी थिएन, त्यस भएको हुनाले निर्वाचनमा जानुपर्ने प्रधानमन्त्रीको कदम चाहिँ नि एकदम सही कदम हो र मलाई लाग्छ यो कुनै असंवैधानिक कदम होइन। प्रधानमन्त्रीले सदन विघटन गरेर जनतामा जानु मात्रै चाहेको, न संहिता विघटन गरेको, न गणतन्त्र विघटन गरेको, न धर्म निरपेक्षता विघटन गरेको, संविधानमा भएका हाम्रा यी नैसर्गिक हक अधिकारहरू सबै एकदम चाहिँ नि जीवितै छन् र त्यसलाई अझ सुदृढ बनाएर लाने अभियानमा प्रधानमन्त्री हुनुहुन्छ, मात्रै जनताको जनमतलाई सम्मान गर्नुपर्छ। विगतमा जुन खालको जनमत प्राप्त भयो साबिक नेपाल कम्युनिस्ट पार्टीले प्राप्त भएको जनमत होइन, यो चाहिँ साबिक एमाले र माओवादीले प्राप्त भएको जनमतलाई हामीले मिसाएका हौ। अब जनतालाई केही कुरा पनि मन परेको थियो कि थिएन भन्ने कुराको परीक्षण पनि त आखिरमा निर्वाचनबाटै गर्ने होला, त्यस भएको हुनाले अहिलेको यो परिवेशमा न्यायालयले समर्थन गर्छ भन्ने लाग्छ र अब निर्वाचन आयोगको कुरा त प्रधानमन्त्रीज्यू सहितको अति बैठकमा हामीले निर्वाचनको प्रक्रिया सालन गरिसक्यौँ भनेर लागिसकेको स्थिति छ। अब सुरक्षा निकायका प्रमुखहरूको बिचको मिटिङबाट पनि हामी सबै अब सिङ्गो मुलुक चाहिँ निर्वाचनमा लाग्ने भन्ने स्थिति छ र अहिले देशभरि म आज यहाँ जनकपुर छु र हिजो जनकपुरमा यति ठुलो भेला भयो कि अब ताकि मधेसमा चाहिँ अब केपी ओली कमजोर छन् के अरे नेकपा चाहिँ मधेसको पक्षमा छैन भन्नेहरूलाई निकै ठुलो जवाब दिएर हिजो 5,000 युवाहरूले चाहिँ जुन खालको एउटा शक्ति यहाँ प्रदर्शन गरे यसबाट पनि के बुझ्यो भने अब मुलुक चाहिँ निर्वाचनको माहौलमा गयो। यसमा चाहिँ न्यायालयले हस्तक्षेप गर्दाखेरि चाहिँ विगतको त्यो श्रृङ्खला नदोहोरियोस् भन्ने कुरामा चाहिँ नि हामी सबै सचेत हुनुपर्छ भन्ने लाग्छ।
म अन्त्यमा सोध्न चाहन्छु, समय अलिकति कम हुँदै गइरहेको छ महेशजी, जस्तो अब अन्तिम क्षणमा केही संवैधानिक नियुक्तिहरू महत्वपूर्ण पदहरूमा सिफारिसहरू पनि भएका छन्, कतै राजनैतिक प्रतिशोधको लागि पनि यो प्रयोग हुन्छ कि भन्ने खालका आकलन विश्लेषणहरू पनि नभएका होइनन्। अब मुलुकमा सुशासन कायम गर्नको लागि अब निर्वाचन त एउटा अध्यावधिक भइ नै रहने भयो, लोकतन्त्रको अभ्यास भयो, अब नेपालमा पनि अन्य देशमा जस्तो मध्यावधि हुने यो विभिन्न किसिमका राजनैतिक उतार चढाव त हुने नै भए, अब के भ्रष्टाचारको विषयमा जुन किसिमको संवेदनशीलता अहिले अपनाउन खोजिएको छ आगामी दिनमा हामी कमसेकम पनि केही एक्सनहरू अगाडि आएको कारवाहीहरू अगाडि बढेको त्यस्ता खालका परिस्थितितर्फ चाहिँ परिकल्पना गर्न सक्छौ या सिधै निर्वाचनकै माहौलबाट चाहिँ अबको यो राजनीतिक निकास निस्किन्छ, यो दुईवटा विषयलाई कसरी सन्तुलित गरेर हेर्न सकिएला?
संवैधानिक आयोगको बारेमा हामीले अनुमान गर्ने हो किनभने उहाँहरूको एउटा संवैधानिक प्रदत्त अधिकार छ र उहाँले त्यसले साँच्चीकै उपयोग गर्नुहुन्छ भन्ने मलाई लाग्छ। तर यसमाथि लुकेको नियत चाहिँ के हो भने 2 वर्ष 10 महिनासम्म संवैधानिक आयोगका पदहरू रिक्त रहेको अवस्थामा त्यसलाई नियुक्ति गर्ने कुरामा बाधा हाल्यो किनभने संवैधानिक परिषदको 6 जना संख्यामा 5 जना हुँदा मात्रै कोरम पुग्नुपर्ने अवस्था चाहिँ हिजो सिर्जना गरिएको थियो र त्यो कुरा चाहिँ कानुनमै हामीले किन लेख्यौँ भने 2 पटक संविधान सभाको निर्वाचनले संविधान बनाउन नसक्दा प्रमुख प्रतिपक्षी दल लगायतका चाहिँ प्रधान न्यायाधीश सबै सभामुख उपसभामुख सबैको भूमिका चाहिँ मुखरित होस् उहाँले म्यानेज गर्न नसकेस् भनेर हिजो संविधान निर्माणको एउटा साझा समझदारीबाट मुलुक जान पर्ने अवस्थामा सर्वदलीय सहमतिबाट संविधान निर्माण गर्नुपर्ने अवस्थामा त्यो कानुन बनाइयो। नयाँ संविधान आइसके पछाडि त्यो कानुनलाई संशोधन गर्नुपर्ने थियो। गाउँको एउटा सामान्य क्लब त बहुमत प्राप्त भएपछि कोरम पुग्ने स्थिति हुन्छ र अझ हाम्रो संसदीय अभ्यास कस्तो छ भने हाम्रा संसदीय समितिहरू चाहिँ एकै भए कोरम पुग्ने एउटा स्थिति हामीले कानुन बनाएका छौँ किनभने न त सधैँ कोरमको समस्या हुने भएको हुनाले, र अहिले संवैधानिक परिषदमा चाहिँ छजनामा पाँचजना नभए कोरम नपुग्ने कानुनी व्याख्या छ। पाँचजना हुनको लागि चाहिँ प्रमुख प्रतिपक्ष दलको नेता पनि आउनुपर्छ, सभामुख पनि आउनुपर्छ। अब प्रधानमन्त्रीले यति धेरै मेहनत गर्नुभयो र आन्तरिक पार्टीमा प्रचण्ड महानेपालहरूको सहमति लिनुभयो, एक चरण त्यतिखेर प्रमुख प्रतिपक्ष दलको नेता आउनुभयो र पछि प्रमुख प्रतिपक्ष दलको नेतालाई सहमतिमा लिनुभयो, स्वयं सभामुख संविधान परिषदको बैठकमा नआउने नेपालको एउटा नयाँ इतिहासको सिर्जना भयो र उहाँले म चाहिँ संविधानको धारा हेर्दिनँ, म चाहिँ प्रचण्डको आदेश हेर्छु भनेर समेत इन्टरभ्यू दिनुभयो। कि कति राजनीति कुरा गर्नुभयो म जान्दिनँ, त्यो त विश्लेषकहरूले गर्नु नै होला। अब यो परिवेशमा अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक बसेर संवैधानिक आयोगका पदहरू नियुक्ति भएको छ, मलाई लाग्छ यसले एउटा लामो समयदेखिको डेडलक जुन थियो त्यसलाई चाहिँ तोडेको छ। अब जहाँसम्म अख्तियारले भ्रष्टाचारीहरूलाई कारवाही गर्छ कि गर्दैन भन्दा अख्तियारको मुख्य कामै त्यही हो। अब भ्रष्टाचारीहरूले कारवाही गर्ने कुरामा कुनै प्रतिशोध सान्न पर्ने कुरा म देख्दिनँ। भन्नु न, दिप बस्नेत चाहिँ बस्नेत हुनुहुन्थ्यो नि त, म बस्नेत भएको नाताले दिप बस्नेत बचाउन त कहीँ गइन त, आखिरमा उहाँले गल्ती गर्नुभएको छ भने त कारवाहीको भागीदार हुनुहुन्थ्यो होला होइन। उहाँले त मलाई पर्सनली भेट्दा पनि एकदम भाइको जस्तो व्यवहार गर्नुहुन्थ्यो। त्यसै गरी विजय कुमार गोसेदार जस्तो शक्तिशाली नेता आज चाहिँ नि निलम्बनमा पर्नुभएको स्थिति छ होइन। रेशम चौधरी जस्ता मान्छेहरू जेल परेको स्थिति छ। हिजो पूर्व सभामुखलाई पनि जेल बस्नुपर्ने एउटा स्थिति सिर्जना भयो। भनेपछि राजनारायण पाठक आज जेल हुन्छ भनेपछि भ्रष्टाचार विरुद्धको अभियानमा यो सरकारले त असङ्ख्य काम गरेको छ। बालटार त्रिपाल आयोग बनाएर बालटार जग्गा प्रकरणमा त धेरै ठुल्ठुला मान्छे तान्ने
भनेपछि यो एउटा नियमित प्रक्रियामा नै यी कारवाहीका श्रृङ्खलाहरू अगाडि बढ्नेछन्। तर मुलुक अब चुनावकै चाहिँ अन्तिम विकल्प नै अघि बढ्यो, यही निष्कर्ष नै निकाल्न सकिन्छ नि महेशी होइन?
होइन, अब सबै निकायले आफ्नो भूमिका खेल्छ, निर्वाचन आयोगले निर्वाचनको भूमिका खेल्छ, दलहरू निर्वाचनमा लाग्छन्। अब अख्तियारको सामु त धेरै कुरा छ नि त होइन, तपाईँको के अरे लाउडा प्रकरण भन्छन् के प्रकरण भन्छन् होइन,
यी सबै ढङ्गले
गर्ला। अब प्रहरीको छ, सिआइबी ब्युरो छ, सारा कुरा छ, सुन तस्करीको काण्ड छन् अनेक कारण, कमसेकम भ्रष्टाचारीहरू लुक्नु पर्ने भाग्नु पर्ने जुन सृजना भएको छ त्यसलाई सम्बन्धित कानुनी र न्यायिक निकायहरू संवैधानिक निकायहरूले प्रक्रिया अगाडि बढाउँछन्। तर मूलभूत रूपमा चाहिँ राजनीतिक दलहरू र निर्वाचन आयोग चाहिँ अब निर्वाचनको प्रक्रियामा अगाडि बढ्छन् र जो निर्वाचनको प्रक्रियामा मैदानमा जान हिचकिचो छ त्यो पछाडि पर्छ। त्यसो हुनाले अबको दिनमा चाहिँ नि विरोधमा होइन निर्वाचनमा चाहिँ नि सडकमा त्यहाँ राजनीतिक दलहरू अभियान लिएर कार्यक्रम लिएर जाने स्थिति चाहिँ
हस्। धेरै धन्यवाद छ महेशी। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैछौ नेकपाका एकजना प्रभावशाली युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतसँग। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिसानी पनि बिदा चाहन्छु। नमस्कार।